नमस्कार, रेडियो कार्यक्रम पैसाका कुरामा तपाईँलाई स्वागत छ। म दीपा
अनि म मधुबनको
यो कार्यक्रम तपाईँ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि आधा घण्टा र यसको पुनः प्रसारण शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 र 102.7 MHz सुन्न सक्नुहुन्छ।
त्यसै गरी तपाईँ हामीलाई radiobheri.com.np र तपाईँले चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ।
कार्यक्रम पैसाका कुरामा हामी परिवारमा पैसाको व्यवस्थापन कसरी गर्ने र पैसाको व्यवस्थापन राम्रो गर्न सकियो भने एउटा परिवारलाई कसरी सुखी र खुसी बनाउन सकिन्छ भन्ने विषयमा रहेर छलफल गर्छौँ, होइन मधुबन?
पक्कै पनि, आजको कुराकानीमा पनि हामीले पैसाकै बारेमा कुराकानी गर्छौँ। तर पैसा कमाउनको लागि केही न केही काम त गर्न नै पर्छ। काम सानो वा ठुलो नभनेर लगनशील र इमान्दारीको साथ काम गर्ने हो भने एक दिन सफलता अवश्य पनि पाइन्छ।
यस्तै विषयमा आज हामी कुराकानी गर्छौँ। सानो पुँजीबाट व्यवसाय सञ्चालन गरेर राम्रै आमदानी अनि व्यवसायमा आफूलाई स्थापित गराउन सफल हुनुभएका एकजना व्यापारीका अनुभव सुन्छौँ।
हो, आज हामी कञ्चनपुरबाट सुर्खेतमा व्यापारकै लागि आउनुभएका लोकप्रसाद ग्याहुलीका अनुभव सुन्छौँ।
व्यवसाय अहिले पहिलाको तुलनामा धेरै कम भइरहेछ। अहिले बाटोमा फुटफाट ढोका डालाले गर्दाखेरि अलिक हाम्रो मार्केट डाउन भएको छ। चाहिँ जो ठिकै छ, चाडपर्वको बाटो हेर्नुपर्छ, चाडपर्वमा चाहिँ ठिकै हुन्छ।
यो फलफुल व्यवसाय गर्नु भएको छ, अरू पनि व्यवसाय थियो होला, कसरी फलफुल व्यवसाय नै सुरु गर्नुभयो तपाईँले?
मेरो जीवनमा चाहिँ मैले चाहिँ फलफुल व्यापारभन्दा पहिला चाहिँ अरू चाहिँ मैले जस्तै यो हाम्रो वनवास नाकाबाट मैले चाहिँ पहिला जिरा धनियाँ खुर्सानी लगायत मैले चाहिँ त्यसरी चाहिँ मैले होलसेलमा ल्याएर फुटकरमा मैले चाहिँ सप्लाई गर्थेँ होइन। मैले चाहिँ मेरो बच्चा छोरी दुई वर्ष हुँदाखेरि मैले चाहिँ स्कुलमा एडमिसन गरेँ, गर्दाखेरि मैले चाहिँ एउटा पेन्सिल किन्ने पैसा मैले चाहिँ समस्या परेको हुनाले अब के गर्ने त भन्ने कुरो आयो। कुनै व्यापार व्यवसाय गर्नुपर्छ भन्ने कुरो हामी दुईजनाको बसेर सल्लाह भयो। त्यसपछि मैले चाहिँ 1000 रुपियाँ मेरो आफन्तबाटै 1000 रुपियाँ मैले ब्याजै निकालेर त्यो 1000 रुपियाँबाट मैले चाहिँ सुरुवात गरेको व्यापार गर्दा गर्दै चाहिँ अहिले म चाहिँ बेलोरीदेखि लगेर भनौँ न सुदूरपश्चिमको महेन्द्र बेलोरीदेखि लगेर मैले चाहिँ सुर्खेतसम्मलाई म त्यही 1000 रुपियाँमा चाहिँ यहाँसम्म आइपुगेको छु होइन।
अब तपाईँको घर कञ्चनपुर भन्नुभयो, सुर्खेत कसरी आइपुग्नु भयो?
सुर्खेत म चाहिँ यस्तो हाम्रो यहाँ दाई भाउजूहरू अङ्कल आन्टीहरू हुनुहुन्थ्यो, म भेटघाट गर्ने सिलसिलामा म सुर्खेतमा आएँ। त्यसपछि भाउजूले भन्नुभयो अब त्यहाँ नजाने, सुदूरपश्चिमको ठाउँ हो, हामी चाहिँ आफ्नो ठाउँमा केही गर्नुपर्छ, यहीँ बस्नुपर्छ भन्ने चाहिँ भाउजूले त्यो कुरा राख्नुभयो। के गरौँ त म भन्ने कुरो गरेँ, गर्दाखेरि र फलफुल गर्नुपर्छ, फलफुलबाट राम्रो इन्कम छ यताउता भन्नुभयो। त्यसपछि कहाँ गर्ने कसरी गर्ने भन्दाखेरि मङ्गलवाडी चौकनिर एउटा ठाउँ छ त्यहाँनिर गर्नुहोस् भन्ने कुरा गर्नुभयो। मैले भने त्यो फलफुल पसल गर्दा म त फलफुल खाएर भ्याइदिउँ होला, के गर्न सकिन्छ, फलफुलबाट केही प्रफिट हुनु होला जस्तो मलाई लाग्यो। तपाईँ जति खानु होला खानुहोला, बाँकी चाहिँ तपाईँलाई घाटा लाग्यो फाइदा भएन भने त्यसपछि म त्यसको घाटा म बिग्रौँ भनेर मेरो भाउजूले नै भनेको हुनाले मैले भाउजूको चाहिँ सहयोग साथ पाएर म चाहिँ अहिले यो सुरक्षामा आइपुगेको।
अब यो तपाईँले अहिले जुन फलफुल पसलको व्यापार गर्नु भएको छ, यो व्यापारमा तपाईँहरू दुवैजना श्रीमान श्रीमतीकै सहयोग रहेको छ? श्रीमान श्रीमती दुवैजना यसैमा लाग्नु भएको छ कि तपाईँले आफैले गर्नु भएको छ?
होइन, हामी दुईजना श्रीमान श्रीमती दुवैको चाहिँ हातेमालो गरेर हामी लागिरहेछौँ। हामी चाहिँ टाइम दिएर टाइममा एकदम चाहिँ टाइम बाई टाइम हामी चाहिँ पसलमा बस्छौँ होइन। परिवारले घरतिर बाल बचाउने हेरेकै गर्नुपर्छ, परिवार पसलमा भयो होला म घरमा भएर पसल भयो परिवार पसलमा, त्यसरी चाहिँ हामी दुवै बुढाबुढी मिलेर हातेमालो गरेर चाहिँ हामीले यो व्यापार व्यवसायलाई अगाडि बढिरहेको छ।
अब यो व्यापार सँगसँगै घर परिवार पनि धान्नु पर्यो होइन?
हजुर।
अनि यो तपाईँहरूको कामको बाँडफाँड चाहिँ श्रीमान श्रीमती बिच गर्नुहुन्छ कि हुँदैन?
हाम्रो बाँडफाँड हुन्छ। बिहान हामी दुवैजना पसलमा आउँछौँ, परिवारले एकजना हामी पसलमा बस्छौँ, एकजना गएर मण्डीमा सामान ल्याउँछौँ, त्यसपछि त्यहाँबाट परिवारलाई घर पठाएर केटाहरूलाई खाना बनाएर खुवाएर स्कुल पठाएर त्यसपछि परिवार चाहिँ घरमा पसलमा आउँछन्। त्यसपछि म घरमा गएर खानासाना खाने, घरको के छ सानोतिनो मोटामोटी काम रेख्दै गर्ने, बुढी आमा हुनुहुन्छ, बुढी आमालाई पनि रेख्दै गरिन्छ होइन। हाम्रो त्यो कामको बाँडफाँड चाहिँ भइहाल्छ।
अब यो फलफुल व्यवसाय अरू व्यवसायभन्दा कस्तो केही फरक पाउनु भएको छ कि कस्तो छ?
फलफुल व्यवसाय तपाईँको अब छोटो पुँजीको मान्छेलाई फलफुल व्यवसाय चाहिँ अहिलेको हिसाबमा हेर्दाखेरि ठिकै छ होइन। मन्डीमा उधारै दिन्छन्, ल्यायो बेच्यो अनि अलिकति मुनाफा खायो, बाँकी चाहिँ साउलाई दियो अनि चाहिँ साउको पनि चित्त बुझेछ, आफ्नो पनि चाहिँ चित्त बुझाइएको छ। अब चाहिँ ठुलो व्यापार व्यवसाय गर्नलाई पुँजी पनि छैन, पढे लेखेको पनि छैन, जागिर पनि केही छैन होइन। यही रोडमा बसेर चाहिँ केटाडीलाई पार्ने, केटाडीको चाहिँ चित्त बुझायो, केटाडी हाँसी खुसी चाहिँ जोस ठिकै छैन अहिलेसम्मलाई।
अब तपाईँले यो व्यवसाय गरिरहनु भएको छ, सँगसँगै परिवारको साथ पनि पाउनु भएको छ। अब तपाईँहरू दुवैजना बिच खर्चको लेखाजोखा गर्नुहुन्छ कि हुँदैन?
हाम्रो खर्चको लेखा जोखा हुँदैन। हामी चाहिँ यस्तो कि तपाईँको म अहिलेसम्म मेरो यो उमेर भयो 38-40 वर्षको उमेर भयो, अहिलेसम्म मैले धुम्रपान मदिरापान भन्ने कुरो मैले हातमा लगेको छैन, कुनै कुलतमा लागेको छैन, होइन। अब हाम्रो खर्च पर्छ केटाहरूलाई चाहिएको कापी किताब, घर खर्च, रासन पानी, त्यही हो। हाम्रो परिवारले पनि एक रुपियाँ दायाँ बायाँ खर्च गर्दैन, मैले पनि दायाँ बायाँ एक रुपियाँ खर्च गर्दैन। हाम्रो जे जति हुन्छ हिसाब किताब बेलुका हुन्छ, यति मर्ने बुझाउने यति पर्विटा आएछ भनेर चाहिँ त्यसरी हाम्रो चाहिँ खर्च बेच हिसाब किताब हुन्छ।
अनि यही व्यवसायले घर परिवार चलाइरहनु भएको छ, कतिजनाको परिवार हुनुहुन्छ?
हाम्रो घरमा अहिले 6 परिवार छ, बुढो आमा हुनुहुन्छ, 2 छोरी 1 छोरा छ, छोरी अहिले 14 पढिरहेको छ, छोरा कान्छी छोरी 8 छ, छोरा चाहिँ छोरी कान्छी छोरी 10 छ, छोरा 8 छ, होइन। अनि चाहिँ छोराछोरीको फिस तिर्ने, अनि चाहिँ लुगाफाटो चाहिँ अहिले ठिकै छ, राम्रै चलिरहेछ।
कसको खर्च बढी आउँछ श्रीमान श्रीमती बिच? तपाईँले बढी खर्च गर्नुहुन्छ कि तपाईँको श्रीमतीले बढी खर्च गर्नुहुन्छ?
खर्च भन्नुपर्दा मेरो हल्का बढी आउँछ, किनभने चाहिँ म अलिकति चाहिँ अब नास्ता पानी भनौँ न, त्यो जहाँ टक्सिस रोड पनि खैन, होइन, अलिकति नास्ता पानी म चाहिँ अलिकति पेटमा भोक लागेन, म चासो नास्ता पनि खाइहाल्ने, त्यो भएर परिवारले चाहिँ खर्च कन्ट्रोल गर्नु, दिनमा 50-60 खाएर कहाँ हुन्छ, 50-60 खानु हुँदैन, 50-60 तरकारी आउँछ यसरी खानु हुँदैन, 50 दुईजना हामी मिलेर नास्ता खाऊँ, 50 एक्लै खानु मिल्दैन कि नखानु होला, यस्तै कहिले काहीँ अचानक हुनु, त डेली यसरी 50 खाएर चाहिँ हुँदैन भनेर परिवारले चाहिँ त्यस्तो सल्लाह राय सल्लाह दिन्छन्, त्यो चाहिँ ठिकै पनि लाग्यो, होइन। 50-60 तरकारी खाने भने 1-2 हुन्छ हाम्रो परिवारमा, त्यसरी चाहिँ चलिरहेछ।
तपाईँले पैसालाई कसरी हेर्नु भएको छ?
पैसा भन्ने कुरो यस्तो हो कि जब पैसा छ सबै छ, इष्टमित्र दाजुभाइ दिदीबहिनी श्रीमती पनि पैसा नभएपछि आफ्नो हुँदैन, होइन। पैसा कमाउने सिलसिलामा म चाहिँ काला पहाडतिर गएँ, जाँदाखेरि तपाईँको अति दुःख हुँदो रहेछ, ढुङ्गा फोड्नुपर्ने, ढुङ्गा बोक्नुपर्ने, अनि तपाईँको भारी बोक्नुपर्ने, बोजाहरू त्यो विभिन्न किसिम बोक्नुपर्ने, बोकेर त्यत्रो 1 आउन 5 दिन बाँकी छन्, 10 दिन बाँकी छन् भने त्यसरी चाहिँ हिसाब गऱ्यो, आउँदाखेरि ठेकादारी पैसा नदिने, अनि ठेकादार भागिदिने, भोलि आउँछ पर्सि आउँछ भन्ने, घर आउँदाखेरि चाहिँ केटाकेटीको त्यस्तै हालत भएको हुन्छ, डेडी आउनुहुन्छ पैसा लिएर भनेर खुसी भएको हुन्छन्, तर चाहिँ त्यो पैसा घरमा आउँदैन, घरमा आउँदाखेरि फेरि त्यही हालत हुन्छ, त्यो भएर चाहिँ पैसा मौकामा चाहिँ हिरा फुर्नु, बेमौकामा कौडी नसोध्नु भन्छन्। पैसा कमाउनुपर्छ, पैसा नभए चाहिँ संसारै चल्दैन, एउटा चाहिँ परिवारै चल्दैन, होइन। पैसा चाहिँ कमाउनु पर्छ, पैसा चाहिँ नभएपछि दुःख हुन्छ, छोराछोरी पढाइ लेखाइदेखि लगेर हर चिजमा अहिले पैसाकै मात्र कुरा आउँछ, माल कार्यालयमा जाँदाखेरि चाहिँ अलिकति घुसफिस नदियो कामै हुँदैन, हामी चाहिँ गरिब मान्छे, हामी चाहिँ एउटा चाहिँ बेरोजगारी मान्छे, होइन। त्यो भएर चाहिँ पैसा कमाउनु पर्छ, पैसा कमाउँदा दुःख हुन्छ, पैसाको धेरै चाहिँ समस्या बुझ्नुपर्छ, पैसाको चाहिँ महत्त्व ठुलो छ।
तपाईँ पैसाकै लागि, पैसा कमाउनकै लागि भनेर आफ्नो घर छोडेर भारतसम्म जानुभयो,
हजुर,
त्यहाँ कस्तो खालको काम गर्नु परेको थियो तपाईँले?
भारतमा जाँदा तपाईँको लेबरी, अब हामीलाई अब ठुलो काम मिल्ने कुरो भएन, हामीले भाप बोजा बोक्ने, ढुङ्गा फुटाल्ने, ढुङ्गा बोक्ने, अनि तपाईँको त्यस्तै किसिमको गाडीमा सिमेन्ट सरियाहरू बोक्नुपर्ने, लोड अनलोड गर्नुपर्ने, त्यस्ता कामहरू चाहिँ गर्नु पऱ्यो, त्यहाँ गर्नु पर्दाखेरि पैसा पनि त्यति नपर्ने, शरीरको चाहिँ एकदम खुनलाई पानी बनाएर चाहिँ पैसा कमाउनु पर्ने, कमाएर पैसा पनि चाहिँ अब त्यति राम्रोसँग सफलसँग घर पनि नपुग्ने, लेबर नदिने, ठेकादार भाग्ने, विभिन्न किसिमको चाहिँ त्यस्तै चाहिँ समस्याहरू भएको थियो।
आफ्नो काम अप्ठ्यारो भइसकेपछि अनि नेपालमा आएर यो व्यवसाय सुरु गर्नु,
हजुर, मैले यो भन्दा पनि मैले भने नि त मैले 1000 रुपियाँबाट मैले सुरु गरेको मैले व्यापार, होइन, महेन्द्रनगर बेलोरदेखि मैले 1000 रुपियाँ सुरु गरेको, मैले लगनशील इमान्दार भएँ, इमान्दार हुँदाखेरि चाहिँ म अहिले यहाँसम्म आइपुगेको, मैले दायाँ बायाँ जहाँ ट्रक्सिस रोड खाने सुर्ती केही पनि खाइएन, अनि लगनशील हुनुपर्छ, इमान्दार हुनुपर्छ, पैसा कमाएर मात्र हुँदैन, पैसा चाहिँ बचाउन पनि जान्नुपर्छ, होइन, बचाउनु पनि चाहिँ ठुलो कुरा हो, कमाउनु मात्र ठुलो कुरा होइन, कमाइन्छ, दिनमा एउटा ढडी मजुरी गर्ने मान्छेले 1500 कमाउँछ, तर बेलुका खाए आफू मात्रै खाएर इन्जोइस गर्छ, घर श्रीमती केटाकेटी चाहिँ कतिखेर आउनुहुन्छ भनेर बाटो हेरेर नुन खुर्सानीसँग रोटी खाएर बसिरहेको अवस्था पनि हामीले देखेको छौँ, होइन। त्यो भएर पैसा कमाउनु मात्र ठुलो कुरो होइन, पैसा चाहिँ बचाउनु चाहिँ ठुलो कुरो लाग्छ मलाई त।
तपाईँले पैसाकै लागि एकदम कहीँ कसो दुःख पाउनु परेको परेन?
पैसालाई दुःख पाएँ मैले, मैले व्यापार व्यवसाय गर्नलाई मैले चाहिँ पैसा नपाएर मैले चाहिँ 1000 रुपियाँबाट मैले सुरु गरेको, अनि चाहिँ अहिले म यहाँसम्म पुगेँ, पैसाको लागि मैले धेरै दुःख पाएँ, पैसा नहुने हो भन्दा परिवारबाट आफ्नो श्रीमती पनि अलिकति हेला नै हुने हुँदो रहेछ, पैसा चाहिँ कमाउनु पर्छ, पैसाको लागि मैले दुःख चाहिँ मैले धेरै पाएँ। हेर्नुहोस्, एकचोटि मेरो चाहिँ छोरी लगभग 6-7 थिएँ, त्यतिखेर चाहिँ मैले छोरीको अलिकति खुट्टोमा चाहिँ समस्या आयो, घाउ खट्टै केही पनि थिएन, अचानक त्यस्तै खुट्टामा समस्या आयो, उसले सुतेरै झाडा दिसा गर्ने अवस्था आयो, आउँदाखेरि मैले चाहिँ पैसा खोजेँ, खोज्दाखेरि मलाई यस्तो छोरीलाई समस्या भयो पैसा दिनु पऱ्यो भने, मैले धनगढी लिनुपर्छ अपरेसन गर्नुपर्छ डाक्टरले भनेर पैसा दिनु पऱ्यो भन्दाखेरि कसैले पनि चाहिँ मलाई सहयोग गरेनन् के, सहयोग गरेनन् अनि यसको के छ जागिर पनि छैन यसको व्यापार पनि छैन केही छैन यसले कसरी कमाएर पछि दिन्छ दुई चार हजार पनि यसलाई किन दिने अनि यो दिँदैन भन्ने मान्छेले अविश्वास गरे अनि चाहिँ त्यसरी चाहिँ पैसा दिएन नदिँदाखेरि मैले चाहिँ मेरो दाइको साथ पाएर मैले भाउजूले पाएर ल पिलिपिली गरेर अपरेसन गरेर लिएर आउनु पऱ्यो औषधि गरौँ हुन्छ भन्नुभयो मैले दाई भाउजूको साथमा लागेर म उहाँ गएर औषधि गरेँ मैले त्यतिखेर चाहिँ छुरीको इलाजको लागि मैले चाहिँ पैसा नपाएको समस्या दुःखको कुरा त्यही छ
अब त्यति बेला अब आफूलाई आफ्नो कुनै पनि व्यवसाय छैन रोजगार छैन पैसा माग्दा साहुले पनि बताउँदैन अनि त्यति बेला आफूलाई कस्तो खालको महसुस हुँदो रहेछ
त्यतिखेर मलाई महसुस कस्तो भयो भने चाहिँ तपाईँको मैले पढेको भइदियो मैले चाहिँ जागिर खाइदिएको भए अहिले चाहिँ मलाई जागिरै छ भनेर सबैले पत्याउँथ्यो होलान् पैसा दिन्थ्यो होलान् अनि त्यति गर्न सकिएन ठुलो व्यापार व्यवसाय गरेको भइदियो भए अनि चाहिँ पैसा दिन्थ्यो होलान् जस्तो लाग्यो होइन गाडी पनि छैन आफ्नो किन्नु साधनवर्ग पनि छैन अर्काकै भरमा पर्नुपर्ने अनि त्यो भएर चाहिँ मैले जागिर खानु पर्ने रहेछ पढ्नु पर्ने रहेछ या व्यापार व्यवसाय गर्नुपर्दो रहेछ भन्ने चाहिँ मलाई त्यतिखेर अलि फिलिस भयो
त्यही अब यो पैसाकै कारणले कतिपय परिवारमा थुप्रो खालको झगडा हुनु पनि गर्छ तपाईँको परिवारमा कहिले कसो यो पैसाको बारेमा अलिकति झगडा पर्ने तनाव हुने त्यस्तो भयो कि भएन
नै हाम्रो परिवारमा अहिलेसम्मलाई यस्तो पैसाको विषयमा चाहिँ कहिले पनि त्यस्तो विवादहरू भएन होइन मेरो परिवारले चाहिँ मैले खल्ली दुई चार सय राखेपछि मेरो परिवारले मेरो जेब चेक गर्ने अनि परिवारले राखेपछि परिवारको जेब चेक गर्ने त्यो हाम्रो कहिले पनि भएन मेरो घरमा दस बिस रुपियाँ सय पचास दुई चार हजार रुपियाँ खसेको भए पनि पैसा कहीँ पर्सबाट छुट्यो भने छोराछोरीले भेटाएर ड्याडी तपाईँको पैसा यसरी छुटेर रहेछ यसरी खसेर रहेछ भनेर छोराछोरीलाई त्यसरी दिने गरेछन् तर हाम्रो पैसाको विषयमा कुनै पनि मनमुटाव चाहिँ भएन मेरो परिवारले यति मात्र भन्छ कि पैसा कमाउनु पर्छ लगनशील हुनुपर्छ इमान्दार हुनुपर्छ एक दिन अवश्य सफल भइन्छ अनि चाहिँ नराम्रो सोच्नु हुँदैन कसैको राम्रो सोच्नुपर्छ पक्कै पनि सफल भइन्छ भने मेरो परिवारको साथ र सहयोगले गर्दाखेरि म चाहिँ अहिले यहाँ पुगेको
अब तपाईँले व्यवसाय पनि गरिरहनु भएको छ सँगसँगै घर परिवार पनि हेर्नु भएको छ यो समय कसरी मिलाउनुहुन्छ
समय त्यही त हो नि त अब फाल्टु समयमा चाहिँ यताउता गइन्न के अरे घुमिन्न टाइम अनुसार चाहिँ परिवार घर जाने म पसलमा बस्ने परिवार घर जाने त्यस्तै हिसाबले हामीले चाहिँ त्यो रोटेसन मिलाइरहेको छौँ केटाकेटी स्कुल जान्छन् तपाईँको बिहान दसदेखि तपाईँको चार बजीसम्म केटाकेटी स्कुल जान्छन् हामी परिवारहरू पसलमा मिलेर बस्छौँ बेलुका केटाकेटी आउने बेला ठ्याक्कै परिवार घर जान्छ तिनीहरूलाई नास्ता बनाएर खाना बनाएर फेरि पसलमा आउँछन् फेरि बेलुका बन्द गरेर फेरि घरमा जान्छौँ सबैसँगै बसेर खाना खान्छौँ हामी नजाँदा केटाले नखाएर बसिरहेको हुन्छन् डेडी मम्मी आउनुहुन्छ मेरो खाउँलाई अहिले नखाएर बसिरहेको हुन्छन् त्यसरी चाहिँ हाम्रो टाइम मिलिरहेको छ
अब अहिले तपाईँको परिवारमा आवश्यकता चाहिँ के छ
मेरो परिवारमा अहिले आवश्यकता भन्ने कुरो खास चाहिँ मलाई चाहिँ केही लाग्दैन मलाई अहिलेसम्मलाई भगवान्ले चाहिँ पुऱ्याइदिया छन् होइन आफू लगनशील इमान्दार भएर नै होला मैले चाहिँ त्यस्तो चाहिँ अहिले आवश्यकता परे जस्तो लाग्दैन मेरो एउटा चाहिँ मैले सोचेको थिएँ देउती बजेमा गएर मैले एउटा भकल गरेको थिएँ म सुर्खेतमा बसेर एउटा चाहिँ सानो घर बनाएर बस्न पाइदिएको हुन्थ्यो मैले त्यो सोचिरहेको थिएँ त्यो पनि मेरो सपना साकार भयो
अब यति धेरै दुःख गर्नुहुन्छ केही पैसा कमाउनुहुन्छ भने बचत गर्ने बानी गर्नु भएको छ कि छैन
बचत गर्ने बानी गरिरहेको छ हेर्नुहोस् अब चाहिँ सहकारीहरूमा अहिले दुई चारवटा पासबुक खोलिएको छ सहकारीमा चाहिँ बचत भइरहेको छ केटाकेटीको फिस तिर्न अनि कपडा लगाउन कपडा खरिद कपडा किन्नलाई चाड पर्व आउन पाउनको लागि चाहिँ हामीलाई अर्कोमा गएर त्यसरी हात थाप्नुपर्ने अवस्था चाहिँ अहिले छैन
अब यति धेरै दुःख गर्नुहुन्छ घर परिवार पालन पोषणको लागि दिनभरि बिहानदेखि बेलुकासम्म व्यापारमा खटिनुहुन्छ यति गरिसकेपछि तपाईँको घर परिवारले तपाईँको श्रीमतीले हाम्रो लागि यति धेरै गर्नु भएको छ तपाईँलाई धन्यवाद भनेर भन्नुहुन्छ कि नै
भन्नुहुन्छ बिल्कुल भन्नुहुन्छ छोराछोरीले भन्नुहुन्छ कपडा छोराछोरीले कपडा धोइदिन्छन् डेडी मम्मी आउँछन् खाउँला अनि डेडी मम्मीले यति दुःख गर्नुभएको छ हामी फाल्टु नघुमौँ हामी टाइममा स्कुल जाउँ टाइममा घरमा आएर पढौँ टाइममा होमवर्क गरौँ डेडी मम्मीले टाइम दिन सक्नुहुन्न हामीलाई अनि चाहिँ कसले हामीलाई पढ भन्छ र हामीले पढ्ने हामीले आफ्नै हिसाबले भित्र दिन पढ्नुपर्छ भने केटाले त्यो सोच बनाएको छन् हामीलाई चाहिँ केटाले एकदम साथ दिएछन् कहिले कहीँ बाहिर जानु परेर केटाले घर कुर्छन् घर खाना बनाउनेदेखि लगेर लुगा कपडा यताउता चाहिँ सबै चाहिँ केटाहरूले चाहिँ गरिरहेको छ अहिले
त्यति बेला तपाईँलाई कस्तो खालको महसुस हुँदो रहेछ
खुसी लाग्छ हामीलाई त्यतिखेर केटाहरूले चाहिँ घर राम्रोसँग घर हेरिरहेको रहेछन् घरको राम्रोसँग चाहिँ सरसफाइ गरेछन् घर हेरेछन् आफ्नो पढे लेखेका छन् भनेर चाहिँ हामी त्यसमा सन्तुष्ट छौँ आफू पसलमा भइन्छ केटाले खेल्न गएको भए पनि चाहिँ अरूले भन्थ्यो होला तिनीहरू छोराछोरी बिग्रिरहेछन् खेल्न जान्छ त तर कसैले भन्दैन केटाकेटी घरमा बसेर तिन भाइ बहिनी हुन्छन् बसेर पढ्छन् होमवर्क गर्छन् सबै चिज केटाले चाहिँ राम्रो गरिरहेछन् पढिरहेछन् खुसी लाग्छ आफैलाई केटाले पढिरहेछन् हामीले पढ्न सकेनौँ केटाले पढिरहेछन् अलिक ठुलो क्लासमा गइसकेछन् अब पढ्छन् केही न केही जागिर खान्छन् भन्ने एउटा चाहिँ आश लागिरहेछ हजुर जागिर मिल्ने नमिल्ने चाहिँ अब आफ्नो उसको कुरा हो भाग्य कुरा पनि हो चाहिँ आफ्नो पावर पनि छैन केही पनि छैन भोलि भने के हुन्छ त्यो भन्नु बाँकी छ अब अघि चाहिँ ठिकै छ केटाकेटीहरूको अहिले सहयोग साथहरू मिलिरहेछ केटाकेटीबाट
उहाँका यी अनुभव सुनेपछि हामीले पैसा कमाउनका लागि गर्नुपर्ने सङ्घर्ष र यसको व्यवस्थापन गर्न सकियो भने एक दिन हासिल गर्न सकिने उपलब्धिका बारेमा केही कुरा पक्कै पनि सिक्नेछ होइन मधुबन
पक्कै पनि उहाँको अनुभव सुन्दा उहाँले धेरै सङ्घर्षबाट अहिले व्यवसाय सञ्चालन गर्नुभएको छ जुन यो व्यवसायमा आउन उहाँका लागि धेरै चुनौतीहरू पार गर्दै उहाँले नेपालमा मात्र नभएर भारतका विभिन्न ठाउँमा आफ्नो धेरै वर्षको जीवन त्यहाँ गुजारिसकेपछि त्यहाँ पनि राम्रो आम्दानी कमाउन नसकेपछि अहिले आफ्नै ठाउँमा आफ्नै माटोमा एउटा सफल व्यवसाय गरेर आफ्नो घर परिवार पालन पोषण गर्न सक्नु भएको छ र काम सानो ठुलो नभनेर काम गर्ने हो भने एक दिन अवश्य सफल भइदो रहेछ भन्ने कुरा उहाँको कुरा सुनिसकेपछि पक्कै पनि थाहा भयो।
यो अनुभवपछि कार्यक्रममा अब भने हामी विज्ञका कुरा सुन्छौँ। पैसा त कमाइयो तर यसको व्यवस्थापन सही रूपमा गर्न सकिएन भने भविष्यमा गएर हामी सबैले दुःख पाउनु नै पर्छ। त्यसैले आम्दानी र खर्चको हिसाब गरेर आफूले कति बचत गर्ने र त्यो बचत कसरी गर्ने, बचत गर्ने बानीले भोलि भविष्यमा गएर हामीलाई कहाँ पुर्याउँछ, यिनै विषयमा रहेर गरिएको कुराकानी सुन्छौँ। कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक कमला तिवारी।
पैसा केही पनि होइन तर अन्तत पैसा सबै थोक पनि हो, दुई तिन किसिमले यसलाई व्याख्या गर्न सकिन्छ। वास्तवमा मानिस मानवता सँगसँगै जोडिएर मानवता निभाउने क्रममा पैसाको आवश्यकता विभिन्न समयमा हुनसक्छ। हुन त वास्तवमा मानिस भइसकेपछि सबैभन्दा ठुलो मानवता हो। अब मानवता निभाउने क्रममा मानवतालाई चाहिँ कायम राख्नको लागि पैसा अथवा सम्पत्तिको पनि प्रमुख भूमिका हुन आउन सक्ने हुन्छ।
त्यो भएपछि पैसाको महत्त्व चाहिँ छ भन्नु,
त्यसरी गर्दाखेरि मानव समुदायमा नितान्त अब अरू प्राणीलाई पैसाको आवश्यकता छैन, पैसाको महत्त्व पनि छैन। मानव समुदायमा पैसाको सबैभन्दा बढी महत्त्व जरुरी हुँदै गएको कारणै अब यसले अब आफ्नो दैनिक व्यवहारदेखि लिएर हरेक अप्ठ्यारो सजिलो जुनसुकै परिस्थितिमा पनि प्रयोग हुन आउने एउटा निर्जीव तत्त्व भए पनि मानिसलाई सजीवता प्रदान गर्ने सम्पत्ति अथवा पैसा हो। त्यस जसको सदुपयोगको कारणले गर्दाखेरि मानिसभित्र एउटा मानवतादेखि लिएर ऊभित्र विभिन्न क्षमताका क्षमता तथा अवसरहरू उजागर हुन्छ भने त्यही पैसाको गलत प्रयोग अथवा दुरुपयोग भयो भने मानिसको जीवन नै बर्बादीको अवस्थामा पनि जान्छ र हामीले देखिरहेका पनि छौँ पैसाकै गलत प्रयोगको कारणले गर्दाखेरि मानिसका जीवन बर्बाद भएका अवस्थाहरू। र पैसा दुवैमा मानिसको व्यक्तित्व विकास, स्वभाव र समाज विकासमा, समग्र विकासमा पैसाको महत्त्व छ भने पैसाको गलत दुरुपयोगबाट खेरि मानव अस्तित्व नै सङ्कटमा पर्ने सम्भावना पनि हुन्छ।
त्यो भएपछि पैसाको व्यवस्थापन गर्ने कुरामा चाहिँ हामी निकै सचेत हुनुपर्ने भयो।
हजुर, हो, पैसा आम्दानी र खर्चको सन्तुलन मिलाउनको लागि त्यसको उपयुक्त हिसाब किताब गर्ने र आफ्नो जीवनलाई सहज तरिकाले अगाडि लैजानको लागि त आफ्नो दैनिक व्यवहारदेखि लिएर नियमित गर्ने क्रियाकलापहरूलाई हामीले विश्लेषण गरेर आफ्नो आम्दानीलाई निर्धारण गर्दै पैसालाई कसरी प्रयोग गर्ने, प्रचलन गर्ने भन्ने कुरा हरेक मान्छेले एउटा निश्चित नियम अथवा नीति नियमबद्ध तरिकाले चल्नु नै पर्ने हुन्छ। त्यो चाहिँ एउटा बुजुर्ग मान्छेको भनौँ न एउटा सफल मान्छेको एउटा गुण पनि हो। त्यो पैसालाई प्रयोग गर्नको लागि आफू चाहिँ आफ्नो नियमितता प्रदान गर्नु, रुल रेगुलेसनहरू बनाउनु चाहिँ उसको चाहिँ नियमित ड्युटीभित्रै पर्छ त्यो।
अब पछिल्लो समय हेर्दाखेरि पैसा पहिलाको समय र अहिले हेर्दाखेरि पैसा बजारमा अथवा पैसा चाहिँ सस्तो भयो, पैसा धेरै छ भन्ने खालको एउटा कुरा पनि सुनिन्छ। जस्तो पहिला एक मोरमा एक पैसामा कति सामान आउँथ्यो तर अहिले बजार जाँदाखेरि हजारौँ रुपियाँ लिएर जाँदा पनि थोरै सामग्री किन्न सकिन्छ भन्ने खालका तर्कहरू पनि सुन्न सकिन्छ होइन। त्यो तर्कलाई हेर्दा पैसा अहिले सस्तो छ भन्नुपर्छ होइन, आम्दानीको स्रोतहरू बढे, मान्छेहरूले कमाउन थाले र पैसाको लेनदेन र आउने र जाने क्रम पनि बढी नै भयो भनेर हेर्न सकिन्छ। त्यो भएपछि बैङ्क अहिलेको समयमा हेर्दा हामी पैसाको व्यवस्थापन भन्दा पनि अरू कुराहरूमा पनि धेरै खर्च गरिरह्यौँ कि आवश्यकता भन्दा बढी खालका कुरा, जस्तो बजारमा पाइने विभिन्न किसिमका लगाउने लुगामा पनि धेरै थरीका लगाउने लुगाहरू, हजुर, विलासिताका सामानहरू, खानेकुरामा पनि त्यस्तै खर्च होइन। यिनी कुराहरूले हेर्दा अलि पैसालाई हामी अलि सस्तो अथवा धेरै खर्च गर्ने, बचतमा भन्दा पनि बढी चाहिँ फुर्माइस गर्ने अरू कुराहरूमा गयौँ कि के छ स्थिति हेर्दा?
समग्र समाजको विश्लेषण गर्दाखेरि पैसाले यो आधुनिकीकरण सँगसँगै र विश्वव्यापीकरण सँगसँगै अब समाज विकासका विभिन्न चरणहरू पार गर्दाखेरि आर्थिक रूपले चाहिँ एउटा आर्थिक क्रान्ति सँगसँगै पैसाको प्रचलन आएकै हो होइन। पैसालाई अब विगतको जीवनशैली र पद्धति र अहिलेको जीवनशैली तुलना गर्दाखेरि स्वाभाविक रूपले मानिसलाई धेरैभन्दा धेरै पैसाको आवश्यकता पर्छ र मानिस विवेकशील प्राणी भएकै कारणले र मानिसहरूले कसरी पैसा प्राप्त गर्न सकिन्छ, कसरी चाहिँ आफ्नो आम्दानी आय स्रोत बढाउन सकिन्छ भन्ने कुरामा पनि धेरै मान्छेहरू सचेत भइसकेका छन् र त्यही अनुसारले उनीहरूको आफ्नो व्यवहारहरू निश्चित गरेका छन् र उनीहरूले प्राप्त गरेको आम्दानीलाई अब प्रयोग गर्ने ठाउँहरू अब विभिन्न उद्योग धन्दा कल कारखानादेखि लिएर त्यहाँबाट उत्पादन भएका वस्तुहरू मानिसहरूको एउटा आधारभूत आवश्यकता परिपूर्ति गर्नुसँग छ भने आधारभूत आवश्यकता परिपूर्ति गर्दै जाँदा जाने क्रममा जब कहिलेकाहीँ मानिससँग अलिकति बढी पैसा भयो भने मानिस विलासिताका सामानहरू खरिद गर्ने र जुन चाहिँ आफ्नो नियमित आवश्यकताभन्दा बाहिरको अवस्थामा जान्छ र ती सामानहरू खरिद गर्ने क्रममा चाहिँ मानिसले यतिसम्म पनि थाहा हुँदैन कि कतिपय अवस्थाहरूमा आफूले मेरो हैसियत कति छ र मैले कतिसम्म खर्च गर्नुपर्छ भनेर तुलना गर्न नसक्दाखेरि आर्थिक विषमताको अवस्था आफूले प्राप्त गरेको थोरै र तिर्नुपर्ने धेरै अवस्थाको मान्छेले बेहोरिरहेको अवस्था हुन्छ। त्यस्तो अवस्था वास्तवमा त्यो राम्रो अनुकूल अवस्था होइन, त्यसले समाजलाई राम्रो अवस्थातिर डोर्याउँदैन। अब यो आवश्यकताहरू त असीमित हुन्छ, न्यूनतम आवश्यकता विगतको समयमा थोरै थियो भने अहिले आवश्यकता न्यूनतम आवश्यकता बढ्दै गइरहेको छ। भौगोलिक क्षेत्र अनुसार पनि आवश्यकताहरू भिन्न हुन्छ होइन, हाम्रो क्षेत्रको लागि अब नियमित एउटा साधन आवश्यकता हो भने कर्णाली क्षेत्र र दुर्गम क्षेत्रमा साँझ बिहान अगाउने गरी पेट भर्ने गरी खाना खानु पाउनु भनेको आधारभूत आवश्यकतामै पर्छ। त्यस कारणले आफ्ना आवश्यकताहरूलाई परिपूर्ति गर्ने क्रममा मानिसले आम्दानीलाई खर्च गर्नु स्वाभाविक हो र कहिलेकाहीँ अब नियमित न्यूनतम आवश्यकता परिपूर्ति गर्दाखेरि विलासिताका सामानहरूले हामीलाई पछाडि पारिरहेको चाहिँ समाजमा देख्न सकिन्छ।
त्यो भएपछि खर्च र आम्दानीको
सन्तुलन चाहिँ मिलाइरहेको हुन्छ, परिवारले गुमाइरहेको हुन्छ, एउटा लामो समय पछि मात्रै त्यसको आउटकम होइन त्यसको चाहिँ परिणाम निस्किने भएको हुनाले तत्काल समय समाजमा त्यो परिवारको एकदमै राम्रो अब उसलाई चाहिँ एकदम राम्रो तरिकाले उसले पनि आफूलाई चाहिँ एकदम सम्पन्नको अवस्थामा राखिए तापनि केही समयपछि चाहिँ परिवारको अवस्था नाजुक भइसकेको अवस्था हुन्छ। त्यति बेलामा फेरि परिवारहरूका सदस्यहरू पसुताउने परिवारका सदस्यहरूले दुःख पाएका हामीले प्रशस्तै घटना देखेका
छौँ। कतिपय उसमा हेर्दाखेरि सामाजिक रूपमा अलिकति समाजमा आफूलाई अलि उच्च वर्ग उच्च देखाउनका लागि पनि पैसालाई अलि धेरै नै भए आएको आम्दानीलाई अलि धेरै नै खर्च गरेर बाहिर देखाउने चलन पनि छ होइन, त्यसले पनि कहीँ कतै परिणाम पछाडि नराम्रो पनि ल्याउन सक्ने भयो। त्यो कुरा पनि आवश्यकता छैन भने किन नै गर्नु पर्यो र होइन,
समाजमा चाहिँ आफूलाई सम्पन्नता देखाउन अथवा पहुँच वृद्धि पहुँच छ है भनेर देखाउनको लागि चाहिँ मानिसले केही सामानहरू जोडेर अथवा हाउभाउबाट अथवा पहिरिएर अथवा कुनै पनि माध्यमबाट चाहिँ आफ्नो सशक्तता आफू चाहिँ अरूभन्दा बेग्लै छु म अरूभन्दा माथिल्लो वर्गमा छु भनेर केही समय प्रस्तुत गर्नको लागि चाहिँ समाजमा केही व्यक्तिहरूले त्यो गरिरहेको पाइन्छ। वास्तवमा त्यो सभ्य समाजको पहिचान चाहिँ होइन होइन, त्यो भनेको चाहिँ समाजको एउटा समाजमा द्वन्द्व निम्त्याउने अथवा समाजमा वितृष्णा निम्त्याउने एउटा अवस्था हो। त्यो चाहिँ सबै मान्छेले त गर्दैन, केही मान्छेहरूमा चाहिँ त्यो खालको स्वभावको कारणले गर्दाखेरि चाहिँ हामीले अरू समाजमा सबै एउटै स्तरका हुँदैनन्, अर्को समाजमा त्यही समाजमा बस्ने अरू मानिसहरूलाई चाहिँ उसको जीवनशैलीबाट अथवा उसको जीवन यापन गरिएका पद्धतिहरूबाट नराम्रो खालको विचारहरू आउन सक्छन् यदि मानिसले विश्लेषण गरेन भने। तर फेरि त अब सबै मान्छेहरू त्यही कुराकै पछि लागेर हिँड्ने अवस्थामा पनि छैनन्, अब केही मानिसहरूले चाहिँ उसको जीवनशैली रहनसहनलाई फेरि व्याख्या गर्ने छुट्टै आफ्नो सिद्धान्त बनाएर बसिरहेका पनि छन् किनकि उनीहरूको तर्कसङ्गत हुन्छ। यदि त्यो आफ्नो विविध समस्याहरू हुँदाहुँदै अथवा समाजमा एउटा भिन्न शैलीको जीवन बिताउने बित्तिकै ऊ समाजको लागि सर्वश्रेष्ठ हुन्छ है भन्ने सिद्धान्त त कहीँ पनि छैन। अन्तत त्यो केही विश्लेषणको पाटो चाहिँ फरक तरिकाले पनि उसको जीवनशैलीलाई विश्लेषण गरिरहेको हुन्छ है भन्ने चाहिँ हामीले अथवा त्यो समाजले चाहिँ गरिरहेको अवस्थालाई हामीले स्वीकार्नुपर्छ।
त्यसो भए पैसा भन्ने कुरालाई हेर्दाखेरि समग्रमा पैसा भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण पनि छ होइन, चाहिएको बेलामा आवश्यकता परिपूर्ति गर्नका लागि पैसा नै चाहिन्छ। त्यसरी हेर्दाखेरि पैसाको सही सदुपयोग र यदि खर्च नगरे पनि हुन्छ र त्यो बिना पनि काम चल्छ भने त्यस्ता चिजहरू सकभर नकिनेर भए पनि पैसालाई बचत गर्नु चाहिँ राम्रो हो समग्रमा हेर्दा।
बचत वास्तवमा बचत गर्न जसले सक्छ बचत गर्ने मान्छे नै संसारमा सफल भएका छन्। हामीले ठुल्ठुला जुन विश्वमा धनी व्यक्तिहरूको जीवनशैलीलाई हेऱ्यौँ भने पनि उनीहरूको बचतबाट नै उनीहरू उत्कृष्ट अथवा सम्पन्न भएको हामीले त्यहाँ पाउँछौँ। बचतलाई त आफ्नो आमदानी भन्दा खर्च धेरै भयो भने त्यो मान्छे स्वाभाविक रूपले एक दिन समस्यामा ठुलो समस्यामा पर्छ, त्यो चाहिँ हामीले देखेकै कुरा हो। भने अर्को कुरा चाहिँ बचत कसरी गर्ने भन्ने कुरा हाम्रो लागि चाहिँ फेरि अर्को चुनौतीको विषय हुन्छ, किनकि हरेक सामान अथवा हरेक समस्याहरू हाम्रो लागि उत्तिकै लाग्छन्। जब हामीले विश्लेषण गर्न सक्दैनौँ कुन समस्या पहिलो, प्राथमिकीकरण गर्न सक्दैनौँ कुन समस्या ठिक हो कुन होइन भनेर, त्यस्तो खालको विश्लेषण
बिना पनि काम चल्छ
भन्ने कुरा हामीले प्राथमिकीकरण गर्न सकेनौँ। कसलाई पहिलो प्राथमिकतामा राख्ने, कसलाई दोस्रोमा राख्ने, अथवा कुन चाहिँ हाम्रो लागि आवश्यक छैन भनेर गर्न सकेनौँ भने त हाम्रो पनि आमदानी र खर्चको फेरि ब्यालेन्स मिल्दैन, अथवा त्यहाँ सन्तुलन नमिलेकै कारणले फेरि मान्छे समस्यामा पर्ने हुन्छ। र सन्तुलित खर्च र आमदानीको त हरेक सचेत मानवले आफ्नो आमदानी र खर्चको त सन्तुलित व्यवस्था मिलाउनै पर्ने हुन्छ।
अब सामान्यतया हेर्दा पछिल्लो समय महिलाहरू कमाउन थाले तापनि पहिलेदेखि हेर्दाखेरि पुरुषले कमाउने, महिलाले ल्याएर घरको व्यवस्थापन गर्ने एउटा देखिन्छ। सहरी क्षेत्रमा केही महिलाहरू कमाउन थाले पनि अझै पनि पुरुषहरू नै, हाम्रो सामाजिक रूपमा पुरुषहरू कमाउने र महिलाहरूले घरको व्यवस्थापन गर्ने गरेको देखिन्छ। त्यो हिसाबले हेर्दा यो पैसाको जो गर्ने, बचत गर्ने र व्यवस्थापन गर्ने काममा महिलाको पनि अझ भूमिका चाहिँ छ है?
हजुर, एकदम। जब महिला निर्णायक अवस्थामा काम गरिरहेको अवस्थामा त यो आर्थिक मितव्ययिकताका कुरादेखि लिएर आर्थिक प्रचलन अब सदुपयोगका कुराहरूमा त उनीहरूको एकदमै भूमिका हुन्छ। तर पनि हाम्रो समाजमा अझ पनि महिलाहरूलाई निर्णायक भूमिकामा नराखिरहेको अवस्थामा पुरुषहरूले एकलौटी निर्णय गरिरहेको अवस्थामा र त्यति बेलामा चाहिँ समाज परिवारमा एउटा अलिकति अप्ठ्यारो अवस्था आउँछ, किनकि महिलाहरूले एउटा आफूले गरिरहेको नियमित आमदानी हुन्छ, त्यसको अन्तिम निर्णय गर्नको लागि पुरुषलाई बोलाउनु पर्छ। मानव एउटा खसी उसले पालिरहेछ भने खसीको मूल्य कति हो त भनेर उसले चाहिँ बोलाउनको लागि पुरुषलाई बोलाउनु पर्छ। त्यो अवस्थामा पुरुषले एकलौटी भएर निर्णय गरिदिएको हुन्छ, महिलाको लागि त्यो उपयुक्त हुन्छ वा हुँदैन, उसले जस्तो हुन्छ त्यसलाई स्वीकार हुन्छ। र महिलाहरू जब सशक्त भएको अवस्था, सशक्त भएको परिवार छ भने नितान्त रूपले महिलाले मेरो श्रीमानले को आमदानी के छ, उसको मासिक आमदानी कति हुन्छ र हाम्रो पारिवारिक खर्च कति हुन्छ र मैले कुन शीर्षकमा कति खर्च गर्नलाई चाहिँ हामीले छुट्याउनु पर्छ भन्ने कुरा चाहिँ
कति चाहिँ बचत गर्नु पर्छ,
कति बचत गर्नुपर्छ त्योबाट, र बचत गरेको र मैले के गर्ने फेरि भविष्यमा। योजना त हरेक मान्छेले बनाउनै पर्छ, योजना बनाएन भने त प्रगति सम्भवै छैन। मैले गरेको बचतले कुन ठाउँमा प्रयोग गर्ने भन्ने कुरा चाहिँ महिलाले सोचेर हरेक दिनमा गरिने खर्चहरू मितव्ययी तरिकाले, हरेक खर्चहरूमा चाहिँ आफूले न्यूनतम खर्चमा अधिकतम सुविधा प्राप्त गर्ने खालकोलाई विश्लेषण गर्ने क्षमता चाहिँ महिलाले वृद्धि गर्न सक्यो भने त्यो परिवारमा चाहिँ आर्थिक सङ्कट विशेष गरी न्यूनतम रूपमा कम रूपमा आउने गरेको पाइन्छ।
यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम पैसाका कुराबाट बिदा माग्ने बेला हुने लागेको छ।
तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। तपाईँलाई कार्यक्रम मन पर्यो भने तपाईँको आफन्तजन साथीभाइलाई सुन्न पनि भन्नुहोला।
यदि तपाईँ पनि पैसाकै विषयमा हामीसँग कुनै अनुभव साट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।
त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पैसाको कुरा, रेडियो भेरी एफएम 98.6 र 102.7 MHz, वीरेन्द्रनगर 7 सुर्खेत। तपाईँ हामीलाई फोन मार्फत पनि सहभागिता जनाउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फोन नम्बर हो 083-522-445।
यति भन्दै आजका लागि कार्यक्रम पैसाका कुराबाट म दिपा
अनि म मधुबन पनि बिदा हुन्छौ।
नमस्ते, नमस्ते।